میں مبلغ بنوں سنتوں کا، خوب چرچا کروں سنتوں کا، ہو کرم بحر خاک مدینہ۔
الحمد للہ رب العالمین، والصلاة والسلام علی سید المرسلین، اما بعد، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک وصحابک یا حبیب اللہ۔ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک وصحابک یا نور اللہ۔ اللہ کے پیارے حبیب، حبیب لبیب صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، تم میں سے قیامت کے روز میرے سب سے زیادہ نزدیک وہ شخص ہوگا جس نے دنیا میں مجھ پر کثرت سے درود پڑے ہوں گے۔ صلوا علی الحبیب صلی اللہ علیہ وسلم۔ مسلمان کی نیت اس کے عمل سے بہتر ہے، اللہ کی رضا پانے اور ثواب بڑھانے کے لیے اچھی اچھی نیتیں کر لیجئے۔ اول تا آخر بیان میں شریک رہوں گا، جہاں تک ہو سکا درس و بیان کی تعظیم کی نیت سے دو زانوں بیٹھوں گا، جیسا تحیات میں بیٹھتے ہیں، جن جن سے ہو سکے اس طرح بیٹھ جائیے۔ اول تا آخر موبائل فون کا استعمال نہیں کروں گا، حسب موقع عز و جل صلی اللہ تعالی علیہ وسلم رضی اللہ تعالی عنہ رحمت اللہ تعالی علیہ کہوں گا۔ میں بھی نیت کرتا ہوں کہ اعلی کلمۃ الحق یعنی اللہ تعالی کا کلمہ بلند کروں گا، نیکی کی دعوت دوں گا، برائی سے منع کروں گا۔ آج کے سنت و بھرے بیان میں رشتوں کی اہمیت کو اجاگر کرنے کی کوشش کروں گا کہ اسلام میں رشتوں کی کیا اہمیت ہے۔ یہ اپنی نوعیت کا ایک اہمیت رکھتا ہوا موضوع ہے، اسلام میں رشتوں کی کیا اہمیت ہے، اور اس کی اہمیت کو سمجھنے کے لیے اس بات کو پیش نظر رکھیے کہ آج ہمارا جو معاشرہ ہے یہ مغربی کلچر کا بڑا دل دادا بنتا چلا جا رہا ہے۔ تھوڑی وضاحت کر دیتا ہوں، ہمیں بدقسمتی سے انگریزوں کا، یورپین ممالک کا، امریکی ممالک کا، برٹش ممالک کا، اس طرح کے دیگر ممالک کا، جنہیں ہم اپنے زوم میں ترقی یافتہ سمجھتے ہیں، ان کا انداز زندگی اور ان کا لیونگ اسٹائل یہ بہت اٹریکٹیو معلوم ہوتا ہے، مگر خود انہی کے جو تجزیہ نگار ہیں، تجزیہ کار ہیں، انہی کے جو معاشرے پر نظر رکھنے والے، اس پر لکھنے والے لوگ ہیں، وہ اس بات کے قائل ہیں، بلکہ اس بات کو لکھتے ہیں۔ آپ ان کے میڈیکل کے جو شعبے سے تعلق رکھنے والے جو لوگ ہیں، ان سے بھی اگر آپ رابطہ کریں گے تو وہ اس بات کے قائل ہیں، کہتے ہیں کہ ہمارے یہاں ویسٹرن کلچر میں جو ذہنی امراض کی جو بنیادی وجہ ہے وہ فیملی کلچر کا ڈیمولش ہونا ہے، یعنی رشتوں کا وہاں کوئی نظام نہ رہا۔ یہ مغربی دنیا کو ان کی آزادی کا سمجھے کہ ایک زبردست، کیا بولوں، انعام بھی نہیں، انعام نہیں ہے یہ، ایک طرح کی سمجھے کہ ان کو اپنے ہاتھوں کے لیوی سزا ہے۔ इनका फैमिली कल्चर खत्म हो गया। जब इंसान खुश होता है तो किससे शेयर करेगा, जब इंसान दुखी होता है तो उसके करीब कौन आएगा। माँ बाप जिन दिनों में औलाद की जरूरत होगी तो उन दिनों औलाद माँ बाप के पास नहीं आएगी, क्योंकि वहां फैमिली कल्चर ही नहीं है। वहां रिश्तेदारों के साथ जो निजाम और ताल्लुक इस्लाम और दीन ने कायम किया, उनके यहाँ उसकी कोई कदर अहमियत नहीं रही, क्योंकि वहां पर एक आजादी का नारा लगा और इसके तहत बहुत कुछ बयान किया जाने लगा। और बीवी अपने रास्ते, शौहर अपने रास्ते, औलाद अपने रास्ते, भाई बहन अपने रास्ते, दीगर अजीज रिश्तेदार अपने अपने रास्ते में हैं। और राइट्स ऑफ नेबर भी बयान किए गए, राइट्स ऑफ पेरेंट्स भी कहते हैं, राइट्स ऑफ ह्यूमन भी कहते हैं, लेकिन उसकी एक बहुत लिमिटेशन है, एक अजीब व गरीब किस्म की उनकी एक तारीफात हैं जिसके तहत ये रहते हैं। नतीजा ये निकला कि ये लोग रिश्तेदारी के साथ, रिश्तों के साथ जो एक ताल्लुक, एक जज्बाती ताल्लुक और एक कल्बी और जहनी ताल्लुक जो वाबस्ता होता है वो खत्म हो चुका है वहां पर। जिन मुसलमान फैमिलीज ने उनके इस निजाम और कल्चर को एडॉप्ट किया लिया, वो भी इसी तरह डिप्रेशन के और तरह तरह की परेशानियों के शिकार हुए। नतीजा ये निकला कि उनके यहाँ भी फैमिली इंफ्रास्ट्रक्चर जिसको हम कहते हैं, वो बुरी तरह डिमोलिश हो चुका, तबाह बर्बाद हो चुका, जिसका एहसास उन्हें जब होता है तो अब उनके पास तामीर करने का कोई निजाम नहीं रहता। इससे पहले कि हमारे और मुसलमान खानदान, हमारा तबका इस समत की तरफ बढ़े, इस्लाम में रिश्तेदारी की अहमियत को समझना बहुत जरूरी है। एक माशरा है जिसने कजिन कहकर बात खत्म कर दी, लेकिन इस्लाम हर रिश्तों को अलग अलग गिनती करवाता है। इस्लाम ने बेटों की अहमियत बयान की, बेटी की अहमियत बयान की, माँ की अहमियत बयान की, खाला की अहमियत बयान की, दादा दादी नाना नानी, हत्ता के बीवी, फिर एक से ज्यादा बीवियां हैं तो उनकी अपनी मुसावात, उनमें अपनी मुसावात, उनकी अपनी अहमियत को बयान किया। शोहर के ऊपर उसकी एक अपनी रिस्पॉन्सिबिलिटी रखी कि तुम अगर फजीलत रखते हो, तुम अगर अफसर हो तो तुम्हारी जिम्मेदारियां ये हैं। औरत की अपनी रिस्पॉन्सिबिलिटी रखी कि तुम औरत हो, तुम बीवी हो, तुम्हारी जिम्मेदारियां ये हैं। पड़ोसी हैं तो इसकी जिम्मेदारियां ये हैं, दीगर रिश्तेदार तो जिम्मेदारियां ये हैं। अगर किसी के घर पर मौत मैयत हो जाती है तो रिश्तेदारों की जिम्मेदारी ये है, पड़ोसियों की जिम्मेदारी ये है, फलां हो जाए तो तुम्हारी जिम्मेदारी ये है, किसी मियाँ बीवी में झगड़ा हो जाए तो जिम्मेदारियां ये हैं। बहुत कुछ जिम्मेदारियां हमारा दीन, हमारा इस्लाम बयान करता है। तो ये सारा समझिए कि इस्लाम का हमारे दीन के हुस्न है। जो इस बात को समझ लेता है अल्हम्दुलिल्लाह, उससे अपने दीन से, अपने इस्लाम से मोहब्बत पैदा होती है। बल्कि गैर मुस्लिमों को जब इस तरह की बातें बताई जाती हैं, उनकी वो फीलिंग्स उठती है और वो बढ़कर इस्लाम कबूल कर लेते हैं। आइए अब कुछ इस्लाम ने रिश्तेदारों के लिए क्या क्या अहकामात बयान किए हैं और इस्लाम ने किस तरह रिश्तों को तहफ्फुज़ दिया है, इसकी कुछ वजाहत करता हूं। हजरत सैयदना आसिम रजी अल्लाह तआला अन्हु से रिवायत है कि रसूल करीम रऊफुर रहीम सल्लल्लाहु ताला अलैहि वाली वसल्लम ने इरशाद फरमाया, जिसको ये पसंद हो कि उम्र में दराजी और रिस्क में फराखी और बुरी मौत दफा हो, वो अल्लाह ताला से डरता रहे और रिश्तेदारों से हुस्न सुलूक करे। प्यारे आका सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया, रिश्ता काटने वाला जन्नत में नहीं जाएगा। ये दो हदीसें मैं यहां सिर्फ बयान कर रहा हूं। दूसरी हदीस बुखारी शरीफ की थी, पहली हदीस अल मुस्तदरक लिल हाकिम की थी। और इन दोनों में अल्लाह के प्यारे हबीब सल्लल्लाहु ताला अलैहि वसल्लम ने रिश्तेदारी की अहमियत बयान की। अगर तुम रिस्क में बरकत चाहते हो, रिस्क में फराखी चाहते हो, उम्र दराज चाहते हो और चाहते हो कि तुमसे बुरी मौत दफा की जाए, تو رشتہ داروں کے ساتھ اچھا سلوک کرو، اللہ سے ڈرتے رہو۔ یہاں پر ہمیں رشتہ داروں سے اچھا سلوک کرنے کے حوالے سے موٹیویٹ کیا گیا، ذہن بنایا گیا۔ یقیناً عمر میں درازی عمر بالخیر ہر ایک کو پیاری ہوتی ہے کہ عمر میں عمر دراز ہو، رزق میں فراخی ہو اور بری موت دفعہ ہو۔ تو یہاں پر ایک ذہن دیا گیا کہ اپنے رشتہ داروں کے ساتھ اچھا سلوک کرو گے تو انشاءاللہ عزوجل تمہیں یہ برکتیں نصیب ہوں گی۔ یہ پریکٹیکلی بات عرض کر دوں، اگر آپ واقعی اپنے رزق میں برکت چاہتے ہیں، یعنی بہت سارے ایسے لوگ ہیں جن کی رزق میں برکت نہیں ہے، ان کا روزگار ٹوٹ پھوٹ کا شکار ہوتا ہے، کاروبار ٹوٹ پھوٹ کا شکار ہوتا ہے، ان کو اپنی عمر میں برکت نظر نہیں آ رہی ہوتی، بہت کچھ ان کے لیے مسائل درپیش ہوتے ہیں، انہیں مدری مشورہ دیتا ہوں، غور کیجئے آپ کی کن کن رشتہ داروں کے ساتھ نہیں بنتی، آپ نے کس کس سے کاٹ کر رکھا ہوا ہے، ماموں چچا پھوپھی خالہ بھائی بہن، حتیٰ کہ ماں باپ سے لوگ کاٹ کر رکھتے ہیں، نہیں جاتے ماں باپ سے ملنے نہیں جاتے، بلکہ معاذ اللہ ماں باپ سے نفرت کرتے ہیں، ایسے بدبخت لوگ بھی زمین پر پائے جائیں گے آپ کو۔ اگر آپ رشتہ داروں سے اچھا سلوک کرنا شروع کر دیں اللہ کے خوف سے، اس کے حکم کی، اس کے حبیب کے حکم کی اطاعت کرتے ہوئے، انشاءاللہ تعالیٰ آپ دیکھیں گے کہ آپ کا رزق کھلنا شروع ہو جائے گا۔ اگر آپ کو تجربہ کرنا ہے تو کر لیجیے، آپ کو انشاءاللہ تعالیٰ مبلغ دعوت اسلامی کی یہ بات یاد آئے گی، آپ کا رزق کھلے گا اللہ کی رحمت سے۔ لیکن سب کے ساتھ اللہ کی رضا کے لیے محبت کیجیے، نفسیاتی نفسانی نہیں کہ یار وہ گھر خاندان کی عورت اچھی لگتی ہے تو وہ اس میں وہ نفس پھنسی ہوئی ہے، اس کے یہاں بچہ اچھا لگتا ہے، اس کے یہ اچھا لگتا ہے۔ گناہوں بری نیت کے ساتھ آگے مت بڑھیں، اللہ کی رضا کے لیے رشتہ داری نبھانے کے لیے آگے بڑھیں۔ اگر آپ کی کسی سے انبن ہے اسے دوستی کر لیجئے، نہیں بنتی تو جوڑ لیجئے، انشاءاللہ عز و جل آپ کے رزق میں برکت ہوگی، اللہ نے چاہ تو آپ کی عمر میں برکت ہوگی، اور رب کی رحمت شامل حال رہی تو بری موت سے تحفظ نصیب ہوگا۔ صلہ رحمی کیا ہے؟ اس کے معنی رشتے کو جوڑنا، یعنی رشتے والوں کے ساتھ نیکی اور سلوک کرنا۔ ساری امت کا اس پر اتفاق ہے کہ صلہ رحمی واجب اور قطع رحم یعنی رشتہ توڑنا یہ حرام ہے۔ اب اس میں جب رشتہ داری کی بات چلے گی تو ظاہر ہے سب سے پہلے جس رشتے کا ذکر کیا جائے گا وہ ماں باپ ہے، اور یہ سب سے بڑا پرابلم ہے اس وقت مغربی کلچر میں، اولڈ ہاؤس وہیں کی پیداوار ہے، اولڈ بینیفٹ ہاؤس اس طرح کے اولڈ، یہ وہیں کی پیداوار ہیں۔ جب ماں باپ بوڑھے ہوئے تو اولاد نے انہیں اولڈ ہاؤس میں داخل کروا دیا، اور ماں باپ اپنی اولاد کی محبت، اپنی اولاد کی شفقت، اپنی اولاد جو اس کی خدمت کرتی اس سے محروم ہو گئے، کیونکہ وہاں پر یہ تصور ہی نہیں نا ماں باپ کے حوالے سے جو اسلام اور دین پیش کرتا ہے۔ چنانچہ پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، جنت ماؤں کے قدموں کے نیچے ہے، یہ حدیث پاک ہے کہ جنت ماؤں کے قدموں کے نیچے، گویا کہ ہمارے اندر ماں باپ کی اہمیت پیدا کی جا رہی ہے۔ ماں یا باپ کو دور سے آتا دیکھ کر تعظیمن کھڑے ہو جائیے، ان سے آنکھیں ملا کر بات مت کیجیے، بلائیں تو فوراً لبیک یعنی میں حاضر ہوں کہیے، تمیز کے ساتھ آپ جی جناب سے ان سے بات کیجیے، ان کی آواز پر ہرگز اپنی آواز بلند نہ ہونے دیجئے۔ حضرت سیدنا عبداللہ بن عون رحمت اللہ تعالی علیہ کو ان کی ماں نے بلایا تو جواب دیتے وقت ان کی آواز قدرے بلند ہو گئی، تھوڑی سی بلند ہو گئی، اس وجہ سے انہوں نے دو غلام آزاد کیے کہ میری آواز میری ماں کی آواز سے بلند ہو گئی۔ یہ کتنی پیاری اور خوبصورت بات ہے، ہم تو हमको तो ये एहसास ही नहीं है कि हमारी आवाज मां की आवाज से या बाप की आवाज से बुलंद हो, बल्कि हमारे तो मां बाप को झाड़ा जाता है, डांटा जाता है, मुंह फुलाया जाता है। बहुत अजीब और गरीब, अजीब और गरीब किस्म के हालात हैं। भले ये नेक के नजर आते हों, सुन्नतों के पेकर नजर आते हों, इमामे वाले हों, दाढ़ी वाले हों, दाढ़ी मुंडे हों, जो भी हों, हर एक को सोचना है कि वो अपने माँ बाप के साथ कैसा है। अगर माँ बाप के साथ अच्छा है, माँ बाप की इज्जत करते हैं, माँ बाप की तज़ीम करते हैं, इनके आने पर खड़े हो जाते हैं और इनको इज्जत देते हैं, अहमियत देते हैं, तो मदीना मदीना, ये तो दो गुलाम आजाद कर रहे हैं, आप तो दो अंडे भी नहीं देंगे, हम तो दो अंडे के दो खजूरें भी नहीं देंगे। हमें एहसास ही नहीं होगा कि हमारी आवाज भी अपनी माँ की आवाज से ऊंची हो गई। या अल्लाह, ये मुझसे क्या क्या गजब हो गया कि मैं अपनी माँ से ऊंची आवाज से बात करने लगा। ये माँ की अहमियत जो इस्लाम और दीन बता रहा है, और जब मुसलमान माँ की इस अहमियत को समझेगा, मुझे बताइए वो माँ कभी किसी ओल्ड हाउस में रहेगी ना, कभी ना रहे। हदीस पाक में है कि बाप राजी रब राजी, बाप नाराज रब नाराज। ये तुम्हारे दो दरवाजे हैं, इन दो दरवाजों के जरिए जन्नत भी पा सकते हो, इन दरवाजों के जरिए जहन्नम में भी दाखिल हो सकते हो। हत्ता के सरकार मदीना सल्लल्लाहु ताला अलैहि वसल्लम का फरमान है, रहमत निशान है, जब औलाद अपने माँ बाप की तरफ रहमत की नजर करे तो अल्लाह ताला उसके लिए हर नजर के बदले हज मबरूर यानी मकबूल हज का सवाब लिखता है। सहाबा किराम ने अर्ज की, अगरचे ये दिन में 100 मरतबा नजर करे। फरमाया नाम, अल्लाहु अकबर व अतयब, यानी हां अल्लाह अज्ज वजल सबसे बड़ा है और अतयब यानी सबसे ज्यादा पाक है, यानी यकीनन अल्लाह ताला हर शे पर कादिर है, वो जिस कदर चाहे दे सकता है, हरगिज आजीज और मजबूर नहीं। लिहाजा अगर कोई अपने माँ बाप की तरफ रोजाना 100 बार भी रहमत की नजर करे तो वो 100 मकबूल हज का सवाब उसको इनायत किया जाएगा। अब आप गौर कीजिए, ये है रिश्तों की अहमियत का सबसे पहला सबक, वो है माँ बाप। इस्लाम और दीन की अहमियत को समझने के लिए एक और, कि इसमें रिश्तों की अहमियत के फवायद क्या हैं। एक शख्स जो गैर मुस्लिम था वो मुसलमान हो गया। मैं बहुत मुख्तसर, वाकया तवील है लेकिन जो मौजू है ना उसकी तरफ आपकी तवज्जो दिलाना चाह रहा हूं। उसके मुसलमान होने का भी एक सबब है, अब वो मौजू से हट जाएगा। वो मुसलमान हो गया, वो शराबी था, वो खुद कहता है मैं शराबी था और बदहाल था, कोई मेरा मतलब के वो ठिकाना नहीं था, मेरा बाप बीमार था, उसको तरह तरह की बीमारियां थी, उसको उठाकर मैंने ओल्ड हाउस में दाखिल करवा दिया था, ये वो बूढ़ों के साथ रहता था, मैं अपनी दुनिया में मस्त था, शराबे पीता था, जो कुछ था। किसी मुसलमान के हुस्न अखलाक की वजह से वो शख्स मुसलमान हो गया। जब मुसलमान हुआ तो उसने कहा कि मैंने इस्लाम और दीन को पढ़ना शुरू किया, उसको समझना शुरू किया, उस पर मेरे सामने माँ बाप की अहमियत आई कि माँ बाप के साथ किस तरह को उसने सलूक करना चाहिए। मेरा जो बाप था ये इसका कोई मजहब नहीं था, मुसलमान तो नहीं था, ना ईसाई था, ना यहूदी, तो कुछ भी नहीं, धैर्य टाइप के होते ना, ये हर मजहब को हर दिन को बुरा भला कहता था, गालियां देता था, अजीब व गरीब किस्म की उसकी सोच थी। मैंने उसको ओल्ड हाउस में दाखिल करवाया हुआ था, बीमार रहता था, कौन इसकी खिदमत करेगा। लेकिन जब इस्लाम और दीन को पढ़ा तो मेरे दिन में मेरे बाप की मोहब्बत पैदा हुई। जो इस्लाम और दीन बाप की अजमत, बाप की मोहब्बत बयान करता है वो मेरे सामने आई। मुझे बड़ा मतलब के वो इसमें एहसास हुआ कि ये मैं भूल कर रहा हूं। मैं ओल्ड हाउस गया और अपने वालिद साहब को घर ले आया। घर लाकर मैंने अपने वालिद साहब को व्हील चेयर पर बिठाया और शबो रोज अपने बाप की खिदमत करने लगा। मेरे वालिद साहब के दोस्त वगैरह देखकर हैरत हो गए कि ये इस उम्र में हमारे माशरे में, ये अमेरिका का वाकया है कि इस उम्र में हमारे माशरे में तो माँ बाप को उठाकर औलाद फेंक देती है, इसको क्या हो गया कि ये इस उम्र में बाप को ओल्ड हाउस से घर ले आया। ये दीन और इस्लाम ने उसकी सोच बदल दी। वो बाप की खिदमत करता रहा, बाप भी आहिस्ता 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 उसने उसकी जबान अच्छी हो गई, उसका मिजाज अच्छा हो गया। वो भी बेटे की खिदमत देकर हैरान करता था, हैरान था कि भरे पड़े ओल्ड हाउस, भरे पड़ी है दुनिया, पूछता नहीं है कोई बाप को ये कैसा बेटा है मेरा, इसी कैसी तब्दीली आ गई। वो तब्दीली आकर समझ तो गया था मेरा बेटा मुसलमान हो गया है, और वो सिर्फ मेरी खिदमत कर रहा है कि मैं इसका बाप हूं। हत्ता कि वो इतना बीमार हुआ, उसकी बीमारियां बढ़ती गई कि उसको हॉस्पिटल में एडमिट करवाया उसके बेटे ने, हॉस्पिटल में भी उसका इलाज करवाता रहा करवाता रहा। हत्ता के बाप के मरने से तकरीबन 1.5 माह पहले, 1.5 माह पहले कहूंगा, 1.5 या 2 माह के अंदर अंदर उसके बाप ने कलिमा पढ़कर इस्लाम कबूल कर लिया, और वो भी मुसलमान हो गया। और इस्लाम कबूल करने के बाद उसकी रूह परवास करी, इस्लाम पर उसका इंतकाल हुआ, दीन पर उसका इंतकाल हुआ। ये तब्दीली कहां से आई? मगरबी कल्चर ने तो बेटे को इस बात पर जहन बना दिया ना कि उठाकर अपने बाप को दाखिल करवा दे, लेकिन इस्लाम और दीन ने बाप की अहमियत बयान की, रिश्तेदारी की अहमियत बयान की, ये सारा सवाब बयान किया, जिम्मेदारी बयान की कि बेटे की जिम्मेदारी क्या है। बाप उठाकर ओल्ड हाउस में दाखिल करवाने वाली शे है या बाप नजरअंदाज करने वाली शे है? एक वाकया मैंने आपको यहां बयान किया। जब रिश्तेदारी का उन्वान शुरू हुआ, सबसे पहले जिस रिश्तों को बयान करने की मैंने कोशिश की वो है वालिदैन। तो आप नियत कर लीजिए मीठे इस्लामी भाइयों कि जिंदगी में कभी भी वालिदैन की दिल आजारी नहीं करेंगे, अपने दिल आजारी से बचिए, इनका हक अदा कीजिए। और इनका हक हम मरते दम तक अदा नहीं कर सकते, अपने बदन की जिल्द को उधेड़ कर, बदन का ये चमड़ा है ना, इसको उधेड़ कर इसके जूते बनाकर अगर मां बाप को पहना भी देना तब भी मां बाप का हक अदा नहीं हो सकता। आप कुछ भी नहीं कर सकते ना मां बाप के लिए, कुछ भी नहीं कर सकते। कम से कम एक बात कर लीजिए, मां बाप के आगे बदतमीजी मत कीजिए। ये सब बर्दाश्त कर सकते हैं मीठे इस्लामी भाइयों, मां बाप बदतमीजी बर्दाश्त नहीं कर सकते। इनको एक मान होता है कि हमारी औलाद हमारे सामने नहीं बोलेगी, हम कुछ भी कर लें ये बदतमीजी नहीं करेगी। बड़ा बदबख्त है वो इंसान जो अपने मां बाप को सताता है, इनके सामने बदतमीजी कर, बदबख्त है। जी हां बदबख्त है, भले वो कैसा ही नेक नजर आता हो, दुनिया इसके पीछे कैसी पागल होती हो, मगर ये बदबख्त एक नंबर का महरूम इंसान है कि इसको मां बाप की इज्जत और ताजीम की तौफीक नसीब नहीं हुई। ये डरे अल्लाह से, डरे अल्लाह से। अगर इसके मां बाप इसे रूठ गए तो ना इसका रिस्क बाकी रहेगा, ना इसका तकवा बाकी रहेगा, ना इसकी नेकी और इबादत की अंदाज बाकी रहेंगे, ये कहीं का नहीं रहेगा, तबाह बर्बाद हो जाएगा। कि मां बाप को सताना एक ऐसा जुर्म है जिसकी सजा आखिरत में तो अपनी जगह पर है, अल्लाह ताला इसकी सजा दुनिया में लाजमी अता फरमाता है, लाजमी देता है, इसको इबरत का निशान बनाया जाता है ताकि लोग मां बाप की नाफरमानी से डरें। और ये देखे जाते हैं, ये देखे जाते हैं। हमारे तावीजात या तारिया किस तरह बताते हैं कि एक शख्स के बारे में पता चला कि वो ऐसा बीमार था, ऐसा बीमार था, उसके इलाज के लिए उसके जानने वाले आए थे। वो चारपाई के ऊपर कभी इस तरफ तड़पता तो कभी उछलकर उस तरफ आता और उधर तड़पता, और चारपाई इसकी तड़पने से जो ना चारपाई उछलती रहती, उसका बिल्कुल अजीब वरीब हालत थी उसकी, इतनी तकलीफ थी उसको। उसकी वजूहात खुद उसकी तरफ से जो बयान की गई वो ये थी कि ये था बैरून मुल्क, ओवरसीज पाकिस्तानी था। इसकी बीवी और इसकी मां के दरमियान नाचाकी थी, और इसकी बीवी इसके कान भरती रही मां के मामले में, और इतना वन साइड ट्रैफिक चलाता रहा कि बीवी की बातें सुन 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 सुनकर इसके दिल में मां की नफरत बैठ गई। अब ना मां कांटेक्ट करे कांटेक्ट में ना आए। आखिरकार ये पाकिस्तान लौटा। जब पाकिस्तान वापस आया तो आने के बाद मां इसे मिलने घर गई। मां से नहीं मिलने आया, मां इसे मिलने घर गई। ये कमरे में चुप गया, बोला मां को देखना ही नहीं है। मां उस कमरे में जाए उधर चला जाए, मां उधर जाए उधर चला जाए। हत्ता के मां छत पर चढ़कर जाकर देखने लगी कि बेटे को देख तो रो, मेरी आंखें तरस रही है बेटे को देखने को। मगर इसने मां को देखने तक ना दिया, मां रोती हुई चली गई और बेटे के गम में बीमार हो गई। घुलती रही घुलती रही घुलती रही, यहां तक कि मां अस्पताल में एडमिट हो गई। और बेटे के गम में तड़प 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 कर मां ने दम तोड़ दिया। एक साल गुजरा था, एक साल गुजरा था, इसके बेटे की यही हालत हो गई, वो भी तड़पने लगा। एक साल गुजरा। अगर ये वाकई मां बाप को सताने की सजा थी तो इस पे इबरत है। अल्लाह ताला उसको शिफा अता फरमाए, अल्लाह ताला उसको शिफा अता फरमाए। हमने तमाम मुसलमानों से हमदर्दी है, लेकिन ये एक वाकया नहीं है। अगर वाकई ये मां बाप को सताने ही की सजा है तो इबरत ही इबरत, इबरत ही इबरत है। ऐसे कई वाकयात है, किताबें भरी हुई हैं मां बाप को सताने के हवाले से। ज्यादा मीठे इस्लामी भाइयों, ख्वाह इस्लामी भाइयों या इस्लामी बहने हो, खुदा अपने मां बाप को मत सताइए। अपनी बीवी की बातों में आकर, मैं नहीं कहता कि बीवी पर जुल्म कीजिए, बच्चों की अम्मी पर जुल्म कीजिए ना, लेकिन बड़ी ही अजीब बड़ी गंदी तबीयत की मालिक है वो औरत जो अपने शोहर को अब उसके मां बाप के लिए उकसाती है। वो भी खुदा से डरे कि अगर उसने इसको अपने मां बाप से जुदा किया तो ये सुन ले कि डर है कि ये भी अपनी औलाद के सुख से महरूम हो जाएगी। कमा तदीन तुदान, जैसा करोगे वैसा भरोगे, ये याद रखिएगा। रिश्तेदारों के हवाले से मैं अर्ज कर रहा था, यहां कुछ मां बाप के मामले में अर्ज कर चुका, अब आगे बढ़ते हैं। सल्लु अलल हबीब सल्लल्लाहु अलैहि वसल्लम। जब दुनिया में इस्लाम का सूरत तुलू हुआ तो उस वक्त माशरे की हालत यह थी कि बेटियों की पैदाइश को एक गाली, शर्म और आर समझा जाता था और इसके नतीजे में इन्हें जमीन में जिंदा दफन कर दिया जाता था। और बदकिस्मती देखिए, आज नौमौलूद बच्चों को कत्ल करने के वाकयात बढ़ रहे हैं। कोई कूड़े के ढेर पर बच्चा मिल रहा है तो कोई कहां मिल रहा है, को कहां मिल रहा है, को कहां मिल रहा है। बहुत अजीब हालत है। तो एक इदारे के किसी जिम्मेदार ने हमें इंटरव्यू दिया कि जो नौजायद बच्चे हमें मिल रहे हैं जिन्हें पैदा करके फेंक दिया जाता है या पैदा करके मार दिया जाता है, इनमें 95% लड़कियां हैं। यानी बेटी के पैदा होते या तो उसको मार देते हैं या उसको कूड़े के ढेर पर फेंक देते हैं, मरने के लिए छोड़ देते हैं। एक वेलफेयर वाला बता रहा था कि बाज़ औक़ात वो छोटा सा बच्चा जो कूड़े के ढेर पर पड़ा हुआ रो रहा होता है, उसके रोने की आवाज सुनकर जब इसको लेने के लिए उठते हैं, उसको कभी कुत्ता नोच रहा होता है, कभी बिल्ली नोच रही होती है। इनको शर्म नहीं आती कि ये इतने से नाजुक बच्चों को उठाकर किसी का गला घोंट कर मार देते हैं, किसी को कैसे मार देते हैं, किसी को कैसे मार देते हैं, कत्ल कर देते हैं। ये कत्ल है, ये कत्ल है, ये कत्ल है। इन बच्चों को कत्ल करने वाला अल्लाह के हुजूर क्या जवाब देगा? समझ नहीं आती ये कैसी औरत थी जिसने इस औलाद को जना और जनते ही इसको जान से मार दिया। एक तो तुमने नाजायज काम किया, नाजायज काम करने का गुनाह अलग तुम्हारे सर पर, और फिर इस नाजुक फूल को मसलने का गुनाह अलग तुम्हारे सर पर। ये फूल अपनी लताफत की दाद पा ना सका, खिला जरूर मगर खिल के मुस्कुरा ना सका। आपने पैदा होते ही इस फूल को मसल दिया,
कितनी तकलीफ होती होगी इस बच्चे को जब इसको कुत्ता नोचता होगा, इसको बिल्ली नोचती होगी, कीड़े उसके बदन को खा रहे होंगे। जरा सोचो यार, तुम्हें रहम नहीं आता? इतना जुल्म अल्लाह की जमीन पर, फिर जलजले कैसे ना आए? सैकड़ों नाजायज बच्चे इस वक्त फेंक दिए जाते, सैकड़ों नाजायज बच्चे, सैकड़ों, दो चार की बात नहीं है। अरे ये तोहफा है हमारे माशरे को भी, हयाई का, नंगेपन का तोहफा है, फिल्में ड्रामों का, बेपर्दगी का तोहफा मिला है, मखलूत मर्द और औरत के मुश्तरका तालीमी निजाम का तोहफा मिला है हमको, हमारे घरों की बेहयाई वाली दावतों और रिश्तेदारों में भी हयाइयों का तोहफा मिला है हमको, कि कवारी माओं का इजाफा हो रहा है और आए आए दिन ये नाजायज बच्चे पैदा हो रहे हैं और इन्हें उठाकर कभी मस्जिद की सीढ़ी पर फेंक दिया जाता है, फोन कर दिया जाता है कि फलाने का बच्चा पड़ा, वो उठा के ले जाओ, इदारों को जाकर पूछो, ये बताएंगे कैसे कैसे बच्चे इनको मिलते हैं, पैदा होते ही मार दिया जाता है। कई सूरतों में कत्ले ना हक का जुर्म इनके सर पर ठहरता है। मां का नाम कितना मुकद्दस है, अरे क्या मां भी अपनी औलाद को कत्ल करती है क्या? कभी गुर्बत की वजह से देखो तो मां खुद भी खुदकुशी कर रही है और अपने बच्चों को भी खंजर से कत्ल कर देती है। कभी देखो तो बाप बंदूक उठाता है, खंजर उठाता है, पहले बीवी का गला काटता है, फिर बच्चों को मारता है, फिर अपने आप को मार देता है। क्यों पूरा नहीं होता? अरे खुदा के बंदो, रिश्तों अल्लाह के जिम्मे करम पर है, तुम्हें खुदा पर भी भरोसा नहीं है, खुदकुशी करते हो, हराम की मौत मरते हो, खुद भी हराम की मौत मर रहे हो और फिर कतले ना हक का वबाल भी अपने सर पर ले रहे हो, कल भरोसे कियामत तुम किस किस बात का हिसाब दोगे? ये गलत नाजायज और हराम अफाल जो हमारे माशरे में हो रहे हैं, इनका जिम्मेदार कौन है? कौन है इनका जिम्मेदार? कुछ समझाए इस मीडिया को, कुछ समझाए इन लोगों को, दो पैसे कमाने के लिए, थोड़ी सी शोहरत कमाने के लिए नाचना गाना, फिल्में ड्रामे, उरियानी को जो आम कर रहे हैं, और सोचे मां बाप, अरे ये तो पैसा कमाने के लिए सब कुछ कर रहे हैं, शोहरत कमाने के लिए बहुत कुछ कर रहे हैं, मगर ए मां बाप तुम्हें क्या हो गया? तुम क्यों अपनी औलाद को टीवी के सामने बैठकर इन्हें नाजायज कामों के रास्ते दिखा रहे हो? खुदारा खुदारा रहम करो। ये इनके इंटरव्यूज थे, ये कितना कलेजा कांप जाए। मेरे तस्वीरें देखी हमको टीवी पर, हमने तस्वीरें नहीं दिखाई आपको कि छोटे छोटे बच्चों का हाल क्या किया है इन लोगों ने। इतने से बच्चे, बिल्कुल बच्चे, कागज के लिफाफों में लिपटे हुए मरे हुए बच्चे पाए जाते हैं। ये मुर्दा पैदा नहीं हुए, इन्हें पैदा होने के बाद शर्म की वजह से कत्ल किया गया है। ये कातिल है, मुजरिम है। अरे ओ मुजरी में परवा देख, सर पे तलवार है, क्या होना है? काम जिंदा के किए और हमें शोके गुलजार है, क्या होना है? ऐसा मत कीजिए, रास्ते बंद कीजिए। ये जीवनन बात चली तो मैं अर्ज करता था, क्योंकि ये दौरे जालियत को याद करो। आज जब तुम्हें कहा जाता है कि उस वक्त लोग अपनी बच्चियों को जमीन में दफन कर देते थे जिंदा, तो तुम्हारे रोंगटे खड़े हो जाते हैं। आज 95% नौजायदा बच्चे जिंदा या मुर्दा मिलते हैं, इनमें लड़कियां होती हैं। तुम लड़कियों के नाम पर शर्म महसूस कर इनको अपने घर से निकाल देते हो, इनको मतलब के वो झूलों में डाल देते हो, मस्जिद की सीढ़ियों पर रख देते हो, कूड़े के ढेर में फेंक देते हो, उठा के ले जाएगा, पालेगा कि ना भाई बेटी कौन पालेगा? अरे खुदा के बंदो, बेटी अल्लाह की रहमत होती है। मेरे आका सल्लल्लाहु अलैहि वसल्लम की चार शहजादियां थी, चार। रोजे कियामत اپنی بیٹیوں کو زندہ درگور کرنے والوں کو شرمندہ و رسوا کرنے کے لیے ان کی بیٹیوں سے پوچھا جائے گا کہ انہیں کس جرم کی سزا دی جائے دی گئی، جیسا کہ قرآن مجید میں ہے، اور جب زندہ دبائی ہوئی سے پوچھا جائے کس خطا پر ماری گئی، اسلام سے قبل بیٹیوں کے حوالے سے معاشرے کا طرز عمل کیا تھا، اس کا اندازہ اس روایت سے کیجئے. حضرت سیدنا قیس بن عاصم رضی اللہ تعالی عنہ نے بارگاہ رسالت میں عرض کیا، میں نے زمانے جاہلیت میں اپنی 8 بیٹیوں کو زندہ زمین میں دفن کر دیا. سرکار صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، ہر ایک کے بدلے ایک غلام آزاد کرو. یہ بھی اسلام کا حسن ہے، یہ غلام یہ اسلام نے نہیں دیے، اسلام کے آمد سے قبل، آقا صلی اللہ علیہ وسلم کی آمد سے قبل ہی غلاموں کا انداز تھا، غلام ہی غلام، غلام ہی غلام، غلام کا پورا کلچر تھا. لیکن ان کے کوئی حقوق نہیں تھے، ان کے کوئی رائٹس نہیں تھے، ان کی کوئی بھی پوچھ گچھ نہیں تھی، ظلم ظلم اور ظلم تھا. اللہ تعالی نے اسلام کے ذریعے ان غلاموں کے حقوق رکھے. یہ ظلم ہوا ہے، یہ زیادتی ہوئی ہے، غلام آزاد کر دو. یہ ہوا ہے، غلام آزاد کر دو. یہ ہوا ہے، غلام آزاد کر دو. غلام آزاد کرنے کا نظام اسلام نے دیا ہے، اسلام نے غلامی کا نظام نہیں دیا. غلامی کا نظام اسلام سے پہلے تھا، اسلام نے غلامی کے نظام کو آزاد کیا ہے اور آزادی پر ثواب رکھا ہے. کفاروں میں غلام آزاد کروائیں تاکہ یہ غلام غلامی کی آزادی سے نجات پا کر آزاد زندگی گزارنے کے حامل بنے. یہ اسلام، یہ دین ہے، اس کو سمجھنے کی ضرورت ہے. ایک شخص نے عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، جب سے میں نے اسلام قبول کیا ہے مجھے اسلام کی حلاوت و مٹھات نصیب نہیں ہوئی. اس کی وجہ یہ ہے کہ زمانہ جاہلیت میں میری ایک بیٹی تھی، میں نے اپنی بیوی کو حکم دیا کہ اسے آراستہ کرے، پھر میں اسے ساتھ لے کر گھر سے چلا، ایک گہرے گھڑے کے پاس پہنچا اور اپنی بیٹی کو اس میں پھینک دیا. جب میں اسے پھینکنے لگا تو اس نے کہا، ابا جان آپ مجھے قتل کر رہے ہیں. جب مجھے اپنی بیٹی کا یہ جملہ یاد آتا ہے تو پھر مجھے کسی چیز میں لطف نہیں آتا. سرکار صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا، زمانے جاہلیت میں ہونے والے گناہوں کو اسلام مٹا دیتا ہے، جبکہ اسلام کی حالت میں سرزد ہونے والے گناہوں کو استغفار مٹا دیتا ہے. تو میرے میٹھے میٹھے اور پیارے پیارے اسلامی بھائیوں، یہ حال تھا رشتوں کا، یہ حال تھا اولاد کا، مگر اسلام نے کیا کیا؟ میرے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم نے قول و فعل سے ایک ایسے معاشرے میں بیٹیوں اور بہنوں کی زندگی اور تحفظ و تحفظ فراہم کیا، انہیں انسانی حقوق عطا کیے، اور ارشاد فرمایا کہ ام المومنین عائشہ صدیقہ رضی اللہ تعالی عنہ کا بیان ہے، میرے پاس ایک مسکین عورت اپنی 2 بچیوں کو اٹھائے ہوئے آئی تو میں نے انہیں 3 کھجوریں دی. اس عورت نے ایک ایک کھجور اپنی بچیوں کو دے دی اور ایک خود کھانے کا ارادہ کرتے ہوئے اپنے منہ کے طرف لے گئی. جب اس کی بچیاں کھجوریں کھا چکی تو اس عورت نے اپنی کھجور بھی 2 حصوں میں تقسیم کر کے اپنی بچیوں کو دے دی. میں اس کے اس عمل سے بہت خوش ہوئی اور میں نے رسول کریم صلی اللہ علیہ وسلم کے سامنے اس بات کا تذکرہ کیا تو رسول کریم صلی اللہ علیہ وسلم نے فرمایا، بے شک اللہ نے ان 2 بچیوں کی وجہ سے اس عورت کو جہنم سے آزاد فرما دیا. یہ اسلام دین، میرے آقا صلی اللہ علیہ وسلم یہ خوشخبریاں لے کر آئے کہ یہ بچیوں کے ساتھ اس نے سلوک کرنے کی برکت و بہاریں بیان کی گئیں، تاکہ آپ کے دل میں، ہمارے دل میں بچیوں کی بیٹیوں کی محبت پیدا ہو. دور جاہلیت کی وہ حرکتیں آج ہو رہی ہیں، جبکہ مسلمان ہیں، اللہ پر ایمان لاتے ہیں، ہم جانتے ہیں کہ رزق اللہ دیتا ہے، اولاد اللہ دیتا ہے، سب کچھ اللہ دیتا ہے. ارے تمہیں کس نے پالا؟ جب تم پیدا ہوئے تھے تو تمہاری ماں کا دودھ کس نے دیا؟ تمہارا رزق کس نے دیا؟ جس کے پیدا ہوتے ہی ماں رخصت ہو جاتی ہے، تھوڑے دنوں کے بعد باپ کا انتقال ہو جاتا ہے، اس بچے کو کون پالتا ہے؟ اللہ پالتا ہے. لیکن اللہ کرے کہ یہ راستہ بدکاری کا بند ہو جائے، اس بدکاری کے راستوں نے نوزائیدہ بچوں کے قتل عام کا بازار گرم کیا ہے، اور یہ اس وقت بند ہوگا یہ بدکاری کا راستہ جب بدکاری کا راستہ دکھانے والے عوامی پر قابو پایا جائے گا۔ ان حرکتوں کو سمجھنے کی ضرورت ہے۔ صرف معاشرہ برباد ہو رہا ہے، نسل برباد ہو رہا ہے، ناجائز بچے بڑھ رہے ہیں، بیٹیوں کو قتل کیا جا رہا ہے، بیٹیوں کو مارا جا رہا ہے، بیٹیوں کو آر سمجھا جا رہا ہے، کیونکہ ہم لوگوں نے شادیاں مہنگی کر دی، بیٹیاں گھروں میں بیٹھی ہوئی ہیں، ان کے نکاح نہیں ہو رہے، بہنیں گھر میں بیٹھی نکاح نہیں ہو رہے، بھائی پریشان ہے بہن کا نکاح کیسے کروں، لاکھوں روپے کہاں سے لاؤں، کیا ضرورت ہے لاکھوں روپے لانے کی، کیا ضرورت ہے باپ کو بیٹیوں کے لیے لاکھوں روپے لانے کی، ارے ولیمہ شوہر کی ذمہ داری ہے، ولیمہ مرد کی ذمہ داری ہے، مہر مرد کی ذمہ داری ہے، نان نفقہ مرد کی ذمہ داری ہے۔ کیوں ڈالا ہے ہمارے معاشرے نے لڑکیوں کے باپ کے اوپر اتنا بوجھ کہ لائے لاکھوں روپے کا گھر، لائے لاکھوں روپے کا سامان۔ اے نوجوانوں تمہیں کیا ہو گیا ہے، تمہارے ماں باپ منہ پھاڑ کر تمہیں بیچ رہے ہوتے ہیں، تمہارا سودا کر رہے ہوتے ہیں، میرا بیٹا ڈاکٹر ہے اس کا سودا اتنے میں ہوگا، میرا بیٹا انجینئر ہے اس کا سودا اتنے میں ہوگا، میرا بیٹا سی اے ہے اس کا سودا اتنے میں ہوگا، میرا بیٹا گورنمنٹ آفیسر ہے اس کا سودا اتنے میں ہوگا۔ تمہاری تعلیم، تمہاری پڑھائی اور تمہارے اسٹیٹس کے مطابق تمہیں بازار میں تمہارے ماں باپ بیچ رہے ہیں، اور تم یہ بولتے ہو مجھے پتا نہیں ہے، پتا تمہیں سب کچھ ہے، مگر تمہاری عزت اور تمہاری غیرت لگتا ہے کہ گروی رکھی ہوئی ہے۔ تمہیں سب پتا ہوتا ہے کہ تمہارے ماں باپ تمہارے نام پر فریج مانگتے ہیں، ٹی وی مانگتے ہیں، فلیٹ مانگتے ہیں، فرنیچر مانگتے ہیں، صوفے مانگتے ہیں، کلر مانگتے ہیں، کارپیٹ مانگتے ہیں، ایئر کنڈیشن مانگتے ہیں، اور تم بولتے مجھے کچھ پتا نہیں ہے، بابو بنے ہوئے ہو، بچے بنے ہوئے ہو، پتا تمہیں سب ہے، تم خود کو بیچنے کے لیے تیار ہو، تمہارا سودا ہو رہا ہے، تمہارا سودا ہو رہا ہے، یہ دولہا بک رہا ہے، بازار میں سودا لگایا جا رہا ہے، بیٹی کا باپ پریشان ہے، اس کو مجبوری ہے کہ وہ بیٹی گھر میں نہیں رکھ سکتا، وہ تمہارا سودا کر رہا ہے، تمہیں بیٹی بھی دے رہا ہے، تم کو تمہارا دام بھی دے رہا ہے۔ ارے غیرت مند ہو، خود کو بیچنا چھوڑ دو۔ پہلا بچہ پیدا ہوتا ہے بچی کے یہاں، نہ ڈیلیوری ماں باپ کروائیں گے، کیوں ماں باپ کروائیں گے بیٹی کے، آپ کیوں نہیں کروائیں گے بیٹی کی ڈیلیوری، اب آپ کی بہو ہے وہ، آپ کی بیوی ہے، ایکسپنسز آپ نے بیئر کرنے ہیں، بیٹی پیدا ہو گئی، اب بیٹی پیدا ہونے کے بعد ماں باپ کیا دیں گے، کیوں ماں باپ دیں گے، کیا قصور کیا ماں باپ نے، یہی کہ آپ لوگوں کے ہاتھوں اپنی بیٹی بیا دی، شادی ہوئی تو بھی منہ مار کے مانگا، بچہ پیدا ہوا تب بھی مانگ رہے، حج اور عمرہ کیا تب بھی مانگ رہے، ارے کیا مطلب کہ موزل بھکاری بنے ہوئے ہیں کیا آپ، کیوں مانگ رہے ہیں آپ، بس بیٹی آ گئی ٹھیک ہے، اب شوہر کو مرد کو چاہیے کہ اپنا خرچہ خود اٹھائے، یاد رکھو نان نفقہ مرد پر ہے، عورت اگر نوکری نہ بھی کرے اس پر کوئی پابندی نہیں ہے، باہر مرد کھاتا ہے عورت کماتی ہے، ایسے کئی ملک ہیں میں جانتا ہوں، مرد نہیں کماتے عورتیں کماتی ہیں، اس معاشرے کی نقل کر رہے ہو یا اس معاشرے کی نقل کر رہے ہو کہ عورت کو لینے کے لیے شور کے سامنے آفس کا مینیجر آ رہا ہے، آپ کی بیوی کو فرنٹ سیٹ پہ بٹھا کر آفس لے کر جا رہا ہے، اور بیوی کے سامنے اور ایک آفس کی سیکرٹری آ رہی ہے، اور جناب آپ کے شور کو اپنی گاڑی کے فرنٹ سیٹ پہ بٹھا کر لے کے جا رہی ہے، کیا اس کلچر کو ڈیولپ کرنا چاہ رہے ہیں آپ؟ عورت کے لیے چادر اور چار دیواری ہے، اگر عورت مجبوری کے تحت جاب کرنا چاہے بھی تو اس کی شرائط ہیں، پردے کی، عزت کی، عفت کی، حفاظت کی، ساری شرطیں ہیں، ان سب کو عملی جامہ پہنائیں گے، یہ راستے گناہوں کے بند ہو جائیں گے، شادیاں سستی کر دیں گے، شادیاں آسان کر دیں گے، یہ شادیاں برکت والی ہو جائیں گی۔ ایک غریب لڑکا، اس کو پوچھا جاتا ہے بتاؤ کتنا خرچہ کرو گے شادی پر، کیوں خرچہ کرے گا شادی پر، یہ کیوں مجبور کر رہے ہو اس کو، بچارا جوان ہو گیا ہے، کیا گناہوں کا راستہ دکھا رہے ہو اس کو آپ، یہ کیوں مجبور کر رہے ہیں، کیا ضرورت ہے 200-500 کو دعوت کرنے کی، ولیمہ ہوگا 2-4-5 دوستوں کو بٹھا کر ولیمہ کر لے گا، مہر جو طے ہوگا وہ مہر ادا کر دے گا، جو ایک نارمل سا نان نفقہ ہے کھانے پینے کا اپنے گھر کے اندر رکھے گا، آپ تربیت کرے آپ کی بچی کی، اپنے شوہر کے ماں باپ کے ساتھ اچھے طریقے سے رہے، شوہر کی اطاعت کرے، فرما برداری کرے، اس کو بھی اسلام نے اس رشتے کو بھی بیان کیا ہے، شوہر کے بیوی کے رشتے کو بیان کیا ہے تاکہ ہمارا گھر امن کا گہوارہ بنا رہے. اور عورت کے لیے فرمایا جس عورت کا اس حال میں انتقال ہوا کہ اس کا شوہر اس سے راضی تھا تو وہ جنت میں داخل ہوگی. یہ اسلام بتا رہا ہے، ہمارا دین بتا رہا ہے، رشتوں کی اہمیت بیان کی جا رہی ہے، مل کر رہنے کا ایک ماحول دیا جا رہا ہے. سفیان ثوری رحمت اللہ تعالی علیہ فرماتے ہیں ہمیں خبر پہنچی ہے کہ اللہ اور اس کے فرشتے ان گھر والوں پر رحمت بھیجتے ہیں جو جماعت یعنی ملنے کی صورت میں اکٹھے ہو کر کھانا کھاتے ہیں. رشتوں کی اہمیت، نبیوں کے سرور صلی اللہ تعالی علیہ وسلم کا فرمان روپرور ہے، کامل ایمان والوں میں سے وہ بھی ہے جو عمدہ اخلاق والا اور اپنی زوجہ کے ساتھ سب سے زیادہ نرم طبیعت والا ہو. رشتوں کی اہمیت کیسے نہیں ہوگا. ہم اب خالی باتیں، ہم میں بھی بات کر رہا ہوں، اللہ عالم کیا تبدیلی آتی ہے، کیا فرق آتا ہے، کون لیتا ہے کون نہیں لیتا، کون بدلتا ہے کون نہیں بدلتا، اللہ ہی بہتر جانتا ہے. مگر اے حاضرین فیضان مدینہ کے، آپ تو نیت کرو کہ جو کچھ کہا جا رہا ہے آپ اس پر عمل کریں گے اور نارمل رہیے. بالکل سستی کر دیجئے شادی کو، آسان کر دیجئے شادی کو، بالکل سستی کر دیجئے. ارے یہ بیٹیاں پیدا ہوں گی تو باپ کی آنکھوں کو ٹھنڈک دیں گی. بیٹیاں جتنی محبت کرتی ہیں نا باپ سے، بیٹے اتنے نہیں کرتے. آپ کو کیا ہو گیا ہے؟ محبت کرے بیٹی سے، بھائی محبت کرے بہنوں سے، اور پھر اسے خوشی خوشی بیاہ دیں، اور جہاں یہ جائے وہاں والے اسے محبت کریں، اس کی حق ادا کریں، اس کی خیال رکھیں. 18 سال ناز و انداز سے پل کر آئی آپ کے گھر میں اور آتے ہی آپ اس کو نوکرانی بناتے ہو. جب گھر میں 18 سال، ابھی 2-5 ہفتے مہینہ دن پرانی بات ہوگی کہ گھر میں بیمار تھی تو ماں نے بستر سے اٹھنے نہیں دیا تھا، اور آج ساس کے پاس چلی گئی تو کہتی ہے نخرے کرتی ہے، اس کا دل نہیں ٹوٹے گا؟ اسی طرح بہو کو چاہیے کہ جس گھر سے گئی ہے اس گھر میں جا کر، دوسرے گھر میں جا کر اپنے ماں باپ کی عزت کی حفاظت کرے، اپنی پردے کی حفاظت کرے، دیور اور جیٹھ سے پردہ کرے، نہ آئے سامنے، اور اپنی ساس کی خدمت کرے، اس کو ماں سمجھے، ماں کی طرح اس کی اطاعت کرے. اگر وہ کچھ بول دے تو کل ماں بولتی تھی دو ٹکڑے بولتی تھی تو بیٹی صبر کرتی تھی، مسکراتی تھی، اور ساس اگر ایک جملہ کہہ دے کہ کیا بات ہے کیوں نہیں اٹھی ہو تو آپ کہتی ہو کہ ماں ساس نے سنا دیا. ماں سناتی تھی کچھ نہیں، ساس نے سنا دیا تو منہ پھلا کر بیٹھ جاتی ہو. ارے رشتوں کو سمجھو. اگر ہم رشتے نہیں سمجھیں گے اور تحمل، بردباری، صبر، خدمت، ان تمام تر پہلو کو نظر انداز کر دیں گے کیا، تو ہمارے معاشرے میں انسانیت کہاں رہے گی؟ لڑائی جھگڑا، جدائی، ٹوٹ پھوٹ، پھر نتیجہ میاں بیوی میں طلاق. بنیادی رشتہ ہے میاں بیوی کا، بنیادی رشتہ. آپ دیکھیں نا سرکار صلی اللہ علیہ وسلم نے کتنا پیارا ارشاد دیا، عورت کو شوہر کی اطاعت و فرما برداری کی اہمیت بیان کی جا رہی ہے، اور مرد کو کہا جا رہا ہے کہ اپنی عورت کے ساتھ حسن سلوک سے پیش آئے، عمدہ اخلاق سے پیش آئے، اس کے ساتھ خوش طبعی بھی کرے، ایک ہلکا پھلکا سا ہنسی مذاق جس کو کہتے ہیں وہ بھی کرے. بلکہ بزرگوں نے یہاں تک فرمایا کہ گھر میں یورو جیسے بچہ رہتا ہے اور باہر یورو جیسے مرد رہتا ہے. تو باہر تمہارا معاملہ الگ ہے، گھر کا معاملہ الگ ہے. یعنی ایک مضمون پڑھا، بڑا عبرت والا مضمون تھا. لکھنے والے نے اپنے دوست کا واقعہ لکھا. واقعہ یہ لکھا کہ میرا ایک دوست تھا، بڑا سننے جیسا واقعہ ہے، میرا ایک دوست تھا، اتنا با اخلاق، اتنا با اخلاق، اتنا با اخلاق کہ مجھے حیرت ہوتی تھی کہ یار ایسا کوئی با اخلاق بھی ہو سکتا ہے؟ اتنی انکساری، اتنی عاجزی، اتنی نرمی تھی، اتنی نرمی تھی کہ کیا بیان کروں. مطلب مجھے تو حیرت ہوتی تھی کہ اس وقت اس زمین پر ایسا با اخلاق آدمی بھی چلتا پھرتا، گھومتا پھرتا نظر آتا ہے. سلام کرے اور نرمی سے بات کرے اور جناب جی اوئے اوئے اوئے، بہت متاثر کن شخصیت، متاثر کن شخصیت. مگر اس کا فیملی کا معاملہ تھوڑا الگ تھا، وہ اس طرح ملنسار یا اس طرح کا ان کا انداز نہیں تھا، بڑا رکھا رکھا انداز تھا، افسردہ افسردہ انداز ہوتا تھا. اور یہ بات مجھے میرے گھر والوں کے ذریعے پتہ چلی تھی، کیونکہ ہمارے تعلقات اچھے تھے، لیکن میں چاہتا نہیں تھا کہ مجھے میرے دوست کا کوئی اور پہلو پتہ چلے. بھائی یہی سب سے اچھا پہلو تھا، ملتا تھا، جلتا تھا، مزہ آتا تھا اس کے ساتھ، اچھا لگتا تھا یہ مجھے بہت. ایک دن میں گھر والوں کو کہیں لے کر گیا ہوا تھا، واپسی پر تھوڑا جلدی فارغ ہو گیا، تو سوچا کہ چلے یہ بات پر مجھے کہتے ہیں کہ یار گھر آیا کرو گھر آیا کرو، تو آج چلتا ہوں اپنے اس با اخلاق دوست کے گھر پر، مل لیتے ہیں اس سے. میں گھر گیا، فیملی میرے ساتھ تھی، گھنٹی بجائی تو اس کے بچے نے دروازہ کھولا، تو میں نے پوچھا ابو ہیں؟ تو اس نے مجھے ڈرائنگ روم میں بٹھا دیا اور خود چلا گیا. اب تھوڑی دیر ہوئی، جب کوئی مہمان آتا ہے تو گھر میں کوئی پانی آتا ہے تو کچھ چیزیں آتی ہیں، تو کچھ آ نہیں رہا تھا، تو مجھے ایسا لگا کہ شاید ہو سکتا ہے کہ اس نے گھر میں بتایا نہیں ہے کہ ڈرائنگ روم میں مہمان آئے ہوئے ہیں. اتنے میں ایک دروازہ کھلنے کی آواز آئی اور کچھ ہی دیر کے بعد چیخنے چلانے کی آواز آئی، ایسی بھیانک آواز اور ایسی خوفناک انداز اور ایسا بربریت والا انداز کہ وہ شخص اپنے بیوی بچوں کو کھلانے پر، پلانے پر، گھر دینے پر، چھت دینے پر، رشتے داروں کے ساتھ عمدہ بات کرنے پر، جو جھاڑ رہا تھا، جو ڈانٹ رہا تھا، جو چیخ رہا تھا، اور سامنے سے اس کی بیوی بچوں کے اندر سے جو رحم کی اور رونے کی جو آواز آ رہی تھی، میرا کلیجہ ہل گیا. میری کانوں کو یقین نہیں آ رہا تھا کہ یہ میرا وہی دوست ہے، یہ وہی دوست ہے جو ایسا چیخ رہا ہے، ایسی بربریت، ایسی زیادتی اور بار ایسا مطلب کہ نرم. یہ دیکھ کر تو میں ہی آ کے مطلب سکتے میں آ گیا کہ یہ کیسا انداز ہے. یعنی جو کچھ اس کو تو نہیں پتا تھا کہ میں ڈرائنگ روم میں بیٹھا ہوا ہوں، لیکن میں تو دونوں کی باتیں سن رہا تھا نا، میرا دل کا میں اٹھ جاؤں نکل جاؤں، لیکن ماحول نہیں تھا کہ میں نکلوں کیسے. آواز پر آواز آ رہی ہے، درو دیوار گونج رہے اس کی چیخو پکار کے ساتھ، ایسا وہ مطلب کہ ڈانٹ رہا تھا، جا رہا تھا، گالم گلوچ دے رہا تھا. اور یہ اس کا دوسرا رخ دیکھ کر میں تو ہکا بکا رہ گیا کہ انسان اتنا دھورا ہو سکتا ہے؟ باہر اتنا با اخلاق، نرم اور مطلب کہ وہ عاجزی کرنے والا، اور گھر میں یہ اس کا انداز. اب میں کیا کروں؟ 15-20 منٹ ہو گئی، اس کی آواز ہی بند نہیں ہو رہی. مجھے ایک تھوڑا سا وہ خیال آیا کہ اس کو موبائل پر کال کرتا ہوں. جیسے میں نے موبائل ملایا، گھنٹی کی آواز مجھے بھی آئی اس کے موبائل کی، تو اس نے اپنی آواز بھی دھیمی کی اور گھر والوں کو خاموش، چپ ہو جاؤ چپ. تھوڑی دیر کے بعد اس نے فون اٹینڈ کیا تو سلام اس نے کیا، مجھ سے جواب ہی نہیں دیا پا رہا کہ میں اس کو سلام کا جواب کیسے دوں، کیونکہ میں تو بالکل ہکا بکا رہ گیا نا کہ یار یہ کیسا آدمی ہے. خیر میں نے سلام کا جواب دیا، میں نے کہا کہ آپ سے ملاقات اب ہو جائے گی؟ تو کہا کیوں نہیں، لیکن ابھی میں مسجد میں ہوں، رات کو کھانا میرے ساتھ کھائیے گا. اب وہ بولے کہ میرے پاس سوائے اس کے کوئی راستہ نہیں تھا کہ میں اس کو بولوں کہ جناب میں پچھلے 20-25 منٹ سے آپ کے ڈرائنگ روم میں انتظار کر رہا ہوں. اب جیسے میں نے کہا اس کی ٹھا کر کے لائن کٹ گئی، اور لائن کٹی اور وہ میں چلا گیا گھر والوں کو لے کر. تو یہ مجھے اسلام بھائیو، انسان کے دو روپ ہیں، بار اتنا نرم مزاج، اے آہو آپ ٹھیک جناب نے میں یوں، لیکن ماں باپ کے ساتھ، دبی بچوں کے ساتھ، بھائی بہنوں کے ساتھ درندہ صفت انسان ہوتا ہے. بار یہ آپ ہی کے لیے تو ہے جی، لے جائیے. بھائی کچھ لگے ابے مفت کھوڑا، دوست کو کبھی بولا ہے مفت کھوڑا؟ ساری شفقت، ساری محبت، ساری حسن اخلاق لوگوں کے لیے، ماں باپ کے لیے کچھ نہیں، بیوی بچوں کے لیے کچھ بھی نہیں. سب کو جھاڑو، ڈانٹو، مارو، مارتے بیوی کو، ارے خدا کا خوف کرو، کیسے مرد ہو عورتوں کو مارتے ہو یار، ظلم کرتے عورتوں کے اوپر، معاذ اللہ تیزاب ڈال دیتے عورتوں کے منہ پر یار، اور اب تو الٹے واقعات ہو گئے، اب عورتوں نے بھی مردوں پر تیزاب ڈالنے شروع کر دیے. یار یہ اب کتنی تباہی دیکھنا چاہتے ہیں. میں تو اپنے اہل وطن سے بھی بات کروں نا، آپ لوگ کتنی تباہی دیکھنا چاہتے ہیں. اولاد کو قتل کیا جا رہا ہے، اولاد ماں باپ کو قتل کر رہی ہے، ماں باپ اولاد کو قتل کر رہے ہیں، شوہر بیوی کو قتل کر رہا ہے، بیوی شوہر کو قتل کر رہی ہے، بھائی بہنوں کو قتل کر رہے ہیں، بہنیں بھائی کو مار دیتی ہیں جائیداد کے نام پر، غیرت کے نام پر، شرم و حیا کے نام پر، پتہ نہیں طرح طرح کے بہانے ہیلے بنا کر قتل و غارت گری کا بازار گرم ہے. ارے اور کتنی بربادی دیکھنی ہے. اب بتائیے، کان کاٹ دیتے ہیں، ناک کاٹ دیتے ہیں عورت کے، بال کاٹ دیتے ہیں، کتنے گنجا کر دیتے ہیں، منہ کالا کر دیتے ہیں، سب کے بیچ میں کھڑا کر کر عورتوں کو مارتے ہیں، طرح طرح کی سزائیں دیتے ہیں، طرح طرح کے جرم ثابت کرتے ہیں. کیا بربریت ہے یار، کیا زیادتی ہے. کوئی قانون ہے یا نہیں ہے، کوئی روکنے والا ہے یا نہیں ہے، اس بے حیائی کو، اس بربادی کو کوئی سنبھالنے والا ہے یا نہیں ہے، اس کے اسباب پر کوئی غور کرنے والا ہے یا نہیں ہے. یہ بے غیرتی، یہ بے حیائی کہاں سے آ رہی ہے؟ کچھ تو سوچو میرے پیارے اور میٹھے اسلامی بھائیو، مدی چینل کے ناظرین، کچھ تو سوچئے کہاں سے آ رہی ہے ساری چیزیں، یہ کیسے آ رہی ہے بربادی. ہمارا صبر کہاں ہے، ہماری غیرت ایمانی کہاں ہے، ہمارا جوش ایمانی کہاں ہے؟ میں تو معاشرتی بات کر رہا ہوں. مسجد ویران ہے یہ موضوع الگ ہے، لوگ جوا کھیل رہے یہ موضوع الگ ہے، لوگ شرابیں پی رہے یہ موضوع الگ ہے، کبیرہ گناہ کر رہے، اللہ کی نافرمانیاں کر رہے، داڑھی مونڈ رہے، یہ سب موضوع الگ ہیں. یہ سارے موضوع اپنی جگہ پر ہے، کس کس پر بات کرے. بکر یہاں تو پورا معاشرہ تباہ ہو رہا ہے، خاندان تباہ ہو رہے ہیں، رشتے داری تباہ ہو رہی ہے، بچے قتل ہو رہے ہیں، ماں باپ قتل ہو رہے ہیں، میاں بیوی قتل کی ہو رہے ہیں، بھائی بہن قتل ہو رہے ہیں. اس کے اسباب پر غور کرو. اب بھی نہ سمجھے تو یاد رکھو مسلمانوں، تمہاری داستان تک نہ ملے گی داستانوں میں. یہ تباہی اور بربادی ہو رہی ہے، سوچئے. اچھا بولو گے سوچ تو رہے بھائی اب کیا کرے، نیکی کی دعوت دو، درس و بیان کیجئے. ایک عالم، ایک دین کی سمجھ میں رکھنے والے کے یہ واقعات نہ ہونے کے برابر ہوں گے. یہ جہالت یہ سب کروا رہی ہے، جہالت، دین سے دوری. میں کالج یونیورسٹی کی علم کی بات نہیں کر رہا، بڑے بڑے پڑھے لکھے لڑکے پھانسی کا پھندا لگا کر خودکشی کر رہے ہیں، عالم خودکشی نہیں کرتا. یہ علم نہ ہونے کی وجہ سے، تربیت نہ ہونے کی وجہ سے ہے، معلومات نہ ہونے کی وجہ سے ہے، توکل نہ ہونے کی وجہ سے ہے، صبر نہ ہونے کی وجہ سے ہے، قناعت نہ ہونے کی وجہ سے ہے، مال کی محبت، عورت کی محبت، اجنبی عورتوں کی محبت، سوشل میڈیا کی تباہی ہے، الیکٹرانک میڈیا کی تباہی ہے، پیپر میڈیا کی تباہی ہے، اور یہ سب ہمارے گھروں میں آ رہا ہے. اس کو کیسے روکا جائے گا؟ اس کے لیے اپنا کردار ادا کریں. تو ہم تو بیان کرتے ہی رہتے ہیں اس موضوع پر، لیکن اس میں کمی تو آئے. آپ آج کوشش کریں، مدی چینل پر ہو سکتا ہے لاکھوں ناظرین ہو، یا الحمدللہ بے شک کئی اسٹائم میں بیٹھے ہوئے ہیں، آپ کوشش تو کریں یار. اگر سال کے 3000 لو زائدہ بچے قتل کیے جاتے ہیں، آپ کوشش کریں اس کی پرسنٹیج نیچے آئے گی. آپ کوشش تو کریں، نیکی کی دعوت تو دیں، شادیاں سستی کریں. آپ اپنی اولاد کے معاملے میں تو سنسر ہو جائے نا، مانگنا چھوڑ دینا، اپنے بیٹے کو بولو بیٹا کمانا شروع کر، اپنے پاپ پہ کھڑا ہو جا، شادی کر لے. ہم کیوں لڑکی والوں سے مانگیں، ہم کیوں ان پر ظلم کریں؟ 25 لاکھ، 50 لاکھ، 1 کروڑ، 1.5 کروڑ پہ لڑکی کی شادی ہو رہی ہے، دلہا بک رہا ہے، سودا ہو رہا ہے، بولی لگ رہی ہے، اور پھر تھوڑی تھوڑی باتوں پر منگنیاں ٹوٹ رہی ہیں. نکاح کیا، تھوڑے سے بعد نکاح ٹوٹ گیا، شادی ہو گئی، رک سکتی ہو کہ تھوڑے سے کے بعد طلاق ہو گئی، طلاق کی پرسنٹیج بڑھ رہی ہے، رشتے ٹوٹنے کی پرسنٹیج بڑھ رہی ہے. لڑکا آج پسند کرتا ہے، کل سوشل میڈیا پر اس کو دوسری لڑکی پسند آ جاتی ہے، لڑکی منگنی کر لیتی ہے، کالج میں کسی اور لڑکے سے دوستی ہو جاتی ہے، منگنی ٹوٹ گئی. क्या ये नहीं हो रहा? अच्छा अगर मैं गलत कह रहा हूं, आपको लगता है कि ये गलत कह रहा है और माशरे की जो अक्कासी कर रहा है ये गलत है, तो ठीक है, अगर मैं सही कह रहा हूं तो आप हाथ उठा दो। इसका कोई हल है या नहीं है? क्या बस बात करते रहेंगे, मैं बयान करता रहूंगा, डिबेट होती रहेगी, तबसरे होते रहेंगे, कॉन्फ्रेंस होती रहेंगी, आप पूछोगे हल कायम है? हल नेकी की दावत में, ये एक ही हल है, बुराई से मना करने में, अमर बिल मारूफ व नहीं अनिल मुनकर। हल इस हदीस में कि तुम में सारे से उसकी रियत के बारे में पूछा जाएगा, मां बाप से औलाद के बारे में पूछा जाएगा, सेठ नौकर के बारे में पूछा जाएगा, हाकिम से रियाया के बारे में पूछा जाएगा, हर एक से एक के बारे में पूछा जाएगा, जो जिस जिम्मेदारी पर है उससे उसकी जिम्मेदारी के बारे में सवाल किया जाएगा। अगर हम अपनी जिम्मेदारी पूरी निभाने वाले बन जाएं और अपनी रियाया की हिफाजत करने वाले बन जाएं, अपने मातहत की हिफाजत करने वाले बन जाएं, इंशाअल्लाह ताला तब्दीली आएगी, हमारी मस्जिद आबाद होंगी। हल ये है कि आप नमाजी बनाएं, बने और बनाएं, सही नमाजी बने, सही नमाजी बनाएं। इन सलात तनहा अनिल फहशाई वल मुनकर, के बेशक नमाज रोकती है बुराई और बेहयाई के कामों से। आग लगने के वाकियात बढ़ रहे हैं, जलजलों के वाकियात बढ़ रहे हैं, ना इत्तिफाकी बढ़ रही है, दहशत बढ़ रही है, खौफ बढ़ रहा है, महंगाई बढ़ रही है, तरह तरह की परेशानियां आ रही है। हल दावत इस्लामी दे रही है आपको, नेकी की दावत, बुराई से मना करना। हर कोई अपने तौर पर कोशिश करे, एक को किसी एक बुराई से बाज रख ले और रिश्तों को निभाना शुरू कर दीजिए, रिश्तों की अहमियत को समझिए और सब्र कीजिए, दरगुजर कीजिए, इंशाल्लाह तबारक व ताला बरकतें बढ़ बढ़कर आपकी तरफ आएंगी। जरा गौर कीजिए, जो अपनी जोजा पर जुल्म करते ज्यादती करते कान खोलकर सुने कि कैसी कैसी अकवाल मिलते हैं, मामलात मिलते हैं। हजरत सैयदना इरबाज बिन सारिया रजी अल्लाह ताला ने फरमाते हैं, मैंने रसूल करीम सल्लल्लाहु ताला अलैहि वसल्लम को फरमाते हुए सुना, जब कोई शख्स अपनी बीवी को पानी पिलाता है तो उसे उसका अजर दिया जाता है। तो मैं अपनी बीवी के पास आया और उसे पानी पिलाया, और जो कुछ मैंने रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने सुना था उससे भी सुनाया। कोई करेगा? जाओ अपनी बीवी को पानी पिलाओ। वो इंशाल्लाह मना करेगा, नहीं आप रहने दो। कहा नहीं, आप भी मना करना कि आप रहने दीजिए, आप भी बैठ कर टांग पे टांग चढ़ा के पानी का गिलास ले मत देना, जरा दूसरा लाना, जरा तीसरा लाना। नहीं, इसको इस ये सवाब कमाने के काम है, एलो याल के लिए अच्छे हो जाइए, मदीना मदीना हो जाएगा। अगरचे राह खुदा अज़्वजल्ला में खर्च करना सआदत की बात है, गरीब और हाजत मंदों पर सदका व खैरात करना बड़ी नेकी है, लेकिन अच्छी नीयत के साथ अपने अहले खाना पर खर्च करना भी कारे सवाब है। सरकार मदीना सल्लल्लाहु ताला अलैहि वसल्लम ने फरमाया, जब कोई शख्स सवाब की नीयत से अपने अहले खाना पर खर्च करता है तो वह उसके लिए सदका होता है। तो ये अपने खानदान को, अपनी फैमिली को, अपने रिश्तों को संभालने की कोशिश कीजिए और माशरे से बेहयाई और बुराई को खत्म करने के लिए आइए दावत इस्लामी का साथ दीजिए। आपका जहन बनता है, हमारे मदी चैनल के नाजरीन का जहन बनता है, तो बराए करम जहां जहां जुल्म और सितम हो रहा है, रिश्तेदारी के नाम पर, शादी ब्याह के नाम पर ज्यादती हो रही है, बद अखलाकी हो रही है, माशरे की तबाही का बर्बाद सबब बन रही है जो चीजें, उनको खत्म करने की कोशिश करें। मदनी काफिलों में सफर करें, इज्तिमात में आए, तो अल्लाह ताला हम सबको अमल करने की तौफीक अता फरमाए और हमें रिश्तों की अहमियत को समझने की तौफीक अता फरमाए। बेटियों के लिए, बेटों के लिए, माँ बाप के लिए, भाई बहनों के लिए, सबके लिए अल्लाह ताला हमें शफकत करना नसीब फरमाए। ज्यादती होगी, सब्र कीजिए, सब्र कीजिए, सब्र कीजिए। हाँ, वहां जहां शोहर देखे कि या घर का मर्द देखे कि औलाद के लिए कुछ सख्ती करनी है, बीवी के लिए, बच्चों की अम्मी के लिए जहां सख्ती करने की, जितनी सख्ती करने की इजाजत है उसके लिए वो अपनी जगह पर मौजूद है, मगर उसमें भी जुल्म ना हो, ज्यादती ना हो, अपनी नफ्स ना हो, अल्लाह की रिजा हो।
کہ میں اللہ کے لیے کر رہا ہوں. جب اللہ کی رضا کے لیے کام کریں گے تو اس کام میں بھی انشاءاللہ تعالی اسلام کی قیودات باقی رہیں گی. اللہ عمل کرنے کا جذبہ نصیب فرمائے. آمین بجاہ نبی جی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم. صلو علی الحبیب صلی اللہ تعالی علیہ
محمد. میں مبلغ بنوں سنتوں کا خوب چرچا کروں سنتوں کا ہو کرم بحر خاک مدینہ.